بسم الله الرحمن الرحيم. اللہ تعالیٰ نے پانچ علوم ایسے ہیں جو انسان کی تربیت کے لیے اپنی کتاب میں بھی نازل فرمائے اور حضرات انبیاء علیہ السلام کی تشریح کرتے رہے، اور وہ پانچ علوم پچھلی مرتبہ کی اور اس سے پچھلی مرتبہ کے بیان میں آ چکے. اب اس کے بعد ان پانچ علوم کے متعلق حضرت شاہ صاحب رحمۃ اللہ علیہ نے جو بحث شروع کی ہے کہ ان علوم خمسہ کی تعظیم اللہ نے کی. مشکل بحث ہے اور بڑا علم چاہیے اس کی تشریح کے لیے اور اس کو پھر سمجھنے کے لیے اور بڑی توجہ چاہیے. اور امر واقعہ یہ ہے کہ اگر عقیدہ اور علم کلام، فلسفہ اور نجوم کا علم نہ پڑھا ہوا ہو تو یہ ایسے مقامات سمجھنا بہت دشوار ہے. اب اس کی عبارت کو اگر آپ دیکھیں تو ارشاد فرماتے ہیں کہ فنظر الحق تبارک و تعالی فی الازل الی نور الانسان. سو اللہ تعالی نے ازل میں نور انسانی کو دیکھا و الی استعدادہ، اور انسان کی اس استعداد کو دیکھا کہ یتوارثہ ابنا النوع، کہ اس استعداد کے وارث انسانوں میں آگے کو چلتے رہیں. ونظر الى قوته المرئية، اور اللہ نے انسانوں میں جو ملکی صفات پیدا کی ہیں اس کو بھی خدا نے دیکھا. والتدبیر الذی یصلحه من العلوم المشروحة، اور اس تدبیر کو بھی خدا نے ملاحظہ فرمایا جو نوع انسانی کی اصلاح کرنے والی ہے، حسب استعدادہ، جتنی کہ انسان کی استعداد ہے. فتمثلت تلک العلوم کلها فی غیب الغیب محدودۃ و موصعۃ، اور اللہ نے پھر یہ کیا کہ وہ پانچ علوم جن کی بحث کر چکی، ہر زمانے میں انسان کی استعداد کے موافق اللہ نے انہیں متمثل کیا. وهذا التمثل، اور یہ جو تمثل ہوا ان علوم کا، والذی یعبر عنہ الاشاعرۃ بالکلام النفسی، یہ وہ چیز ہے جو غیب الغیب میں تھی، اور اس تمثل الہی کو اشاعرہ کلام نفسی سے تعبیر کرتے ہیں. وہ غیب العلم، اور علم اس کے علاوہ ایک اور چیز ہے، وغیر الارادہ والقدرہ، اور قدرت اور ارادہ اس کے علاوہ کوئی صفت ہے. ثم لما جاء وقت خلق الملائکہ، اس لیے کہ فرشتوں کو پیدا کرنے کا دور آیا. علم الحق ان مصلحۃ افراد الانسان لا تتم الا بنفوس کریمہ، تو اللہ تعالیٰ نے اس بات کو جانا یعنی ظاہر کیا کہ دنیا جو ہم بنا رہے ہیں تو انسانوں کی مصلحت اس وقت تک پوری نہیں ہو سکتی جب تک کہ کچھ ایسے عزت والے لوگ نہ پیدا کیے جائیں کہ نسبت ہوا الی نوع انسانی جو انسان کے لیے اتنے ہی ضروری قرار دیے جائیں کہ نسبت القوا العقلیہ فی الواحد منا الى نفسه, جیسے کہ ہم میں سے ہر شخص کو قوائے عقلیہ کی ضرورت ہوتی ہے. فَأَوْجَدَهُمْ بِقَلِمَةِ كُن, تو اللہ نے ایک لفظ کن کے ذریعے ان فرشتوں کو پیدا کیا, بِمَحْضِ الْعِنَایَتِ بِأَفْرَادِ الْإِنسَان, اور فرشتوں کو پیدا کرنے کا کوئی مطلب بنتا ہی نہیں تھا سوائے اس کے کہ انسانوں پر مہربانی کی جائے. فَأَوْضَعَ فِي صُدُورِهِمْ ذِلًّا مِنْ تِلْكِ الْعُلُومِ الْمَحْدُودَةِ الْمُوصَّفَةِ فِي غَيْبِ غَيْبِهِ, اور پھر اللہ نے یہ کیا کہ جو پانچ علوم تم سن چکے ہو ان کے سینوں میں امانت کے طور پہ رکھا, اور ان علوم کے فرقوں کو غیب الغیب میں اللہ نے ڈالا ان لوگوں کی طرف. الیہم الاشارہ فی قولہ تبارک و تعالی الذين يحملون العرش ومن حوله, جو قرآن میں اللہ نے کہا ہے کہ يحملون العرش ومن حوله, اصل میں اسی آیت کی تفسیر ہے. اسی آیت میں اللہ, اس آیت میں اللہ نے ان چیزوں کو بیان کیا. بہت مشکل عبارت ہے حضرت شاہ صاحب رحمۃ اللہ علیہ کی, اور بات انہوں نے شروع اس سے کی ہے کہ پانچ علوم انسان کو چاہیے تھے. اسے اللہ کی توحید کا علم چاہیے تھا, اللہ کی صفات کا علم چاہیے تھا, عبادات, ارتفاقات, مخاصمت اور تذکیر بعلی اللہ و اقیام اللہ و بوقاع البرزخ والحشر. یہاں پر بحث پوری ہوئی تھی پچھلی مرتبہ. یہ پانچ علوم, ان کے بغیر کوئی آدمی اللہ تک پہنچ ہی نہیں سکتا, اور یہ پانچوں چیزیں ایسی ہیں جس کی تعلیم انبیاء علیہ السلام دیتے رہے, وہ بتاتے رہے ہر انسان کو کہ اللہ کی توحید کیا ہے, اللہ کی صفات کیا ہیں, اور کون سی تدابیر ہیں جو انسان کرے گا دنیا میں جی سکے گا, اور پھر اس کے ساتھ ساتھ انسان عبادتیں کیسے کرے گا خدا کی. عبادت کے لیے بھی کوئی نہ کوئی راہ اسے چاہیے. ہر کوئی کہتا ہے میں خدا کی عبادت کرتا ہوں, اللہ کو کون سی عبادت اپنی پسند ہے. یہ اور برزخ کے وقائع جو ہیں وہ انسان کو پتہ چلنے چاہیے. اس کائنات میں وجود ہی دلیل نہیں ہے کہ جو نظر آتا ہے وہی ہے اور اس کے علاوہ کچھ نہیں. وجود جو نظر آتا ہے, مثلا یہ چھت ہے جس کا ایک وجود ہے. ایک عام دیہات کے آدمی سے اگر آپ یہ کہیں کہ اس چھت کے علاوہ اس کائنات کو ایک اور گیس نے گھیر کے رکھا ہوا ہے, اور آسمان سے جو شعائیں اور جو چیزیں آتی ہیں وہ اس غلاف پہ جو کائنات پہ چڑھا ہوا ہے اس غلاف کے بھی پیچھے ہیں, اور وہ غلاف جو گیسز کا مجموعہ ہے چاروں طرف سے دنیا کو گھیر کے رکھا ہوا ہے, وہ غلاف اس گیس کو, اس روشنی کو اس دنیا تک آنے نہیں دیتا. اگر وہ ٹوٹ جائے, پھٹ جائے, اور وہاں سے وہ شعائیں اور وہ چیزیں انسانوں کے پاس آنے لگیں تو انسان تباہ ہو جائے. اب یہ دیہاتی آدمی کو سمجھ میں نہیں آتا. ایک بچہ جس نے سائنس پڑھی ہے اسے جب آپ یہ کہتے ہیں کہ اوزون گیس اس میں شگاف پڑ گیا ہے اور اس کی وجہ سے دنیا میں یہ بیماریاں پیدا ہو گئی ہیں, تو اتنا فکرہ بھی کافی ہے. اوزون گیس کے بچے کو پوچھ لیں تو اگر اس نے سائنس پڑھی ہے تو وہ جانتا ہے کہ کیا چیز ہے, اور اس کائنات کو کس طرح اوزون نے گیس نے گھیرا ہوا ہے, اور اس کے شگاف کے معنی کیا ہیں. تو اسی طرح بہت سی چیزیں ایسی ہیں اس کائنات میں اللہ کے نظام ہیں, اور انسان ان چیزوں کو نہیں سمجھ سکتا. تو جب علم بڑھتا ہے, جب تجربہ بڑھتا ہے زندگی کا, جب چیزوں سے واسطہ پڑتا ہے, تو پھر انسان کو سمجھ آتی ہے کہ ان چیزوں کی اصلیت اور ماہیت کیا ہے. جانور ہیں, ان کے جسم سے
रेजिस निकलती हैं शुआएं और वो इंसानों को आकर टकराती हैं और इंसान उस जानवर के मुकाबले में जो पैगाम उसकी जिल्द उसे देती है जानवर उसे महसूस करता है अब तजर्बा हो जाए कभी जानवरों से क्या क्या इखराज होता है और जानवर से कैसा नूर या जुल्मत निकलती है तो फिर लोगों को पता चले कि अच्छा ये चीज होती है हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास सही अहदीस में आता है कि एक ऊंट आया और सहाबाए किराम रजी अल्लाह अन्हु कहते हैं कि हमने देखा वो रो रहा था और आपके दस्ते मुबारक पे उसने अपनी जुबान मलनी शुरू की तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने किसका ऊंट है लोगों ने कहा कि फलां लड़के का जो अंसार के बुलाया और फरमाया देखो ये मुझे कह रहा है कि तुमने इसे खाना नहीं खिलाया तो तुम इस पे ये जुल्म ना करो उसने कहा अल्लाह के रसूल आइंदा ऐसे नहीं होगा और उसने उसको खाना खिलाया एक वाकया खुद कुरान इससे भी बड़ी बात कहता है कि हज़रत सुलेमान अलैहिस्सलाम ने कहा कि या अय्युहन नास इंसानों लोगों में अपनी रियाया मेरी मुल्क के लोगों में तुम्हें बताऊं उल्लिन्ना मुंतफत्तैर हमें परिंदों की बोलियां सिखाई गई हैं और अल्लाह ने मुझ पर बड़ा इनाम किया है कि मैं इस दुनिया में जो कुछ जानवर बोलते हैं इनकी जुबान को समझता हूं अब जानवरों की जुबान को वो समझते थे हम लोग समझते नहीं है जानवरों की हरकतों को एक आदमी समझता है जिसने उम्र जानवरों में गुजारी हो अब वो अपने आप को कैसे उसके असरात से महफूज रखेगा ये तो वो जानता होगा लेकिन कायनात की कितनी ही चीजें ऐसी हैं जिनका वजूद हमारी आंख नहीं देखती लेकिन हकीकत में वो वजूद पाया जाता है अकबर बादशाह मुगलों में बजाय वो अनपढ़ था और लोगों का ख्याल ये था कि अनपढ़ लड़का मुगलों को क्या संभाल सके हुमायूं बादशाह बड़ा इल्म दिया था अल्लाह ने उसे इल्म-ए-हियत का बड़ा जबरदस्त आलम था और उसके जमाने में बड़े बड़े उलमा उसके सामने कन्नी कतराते थे नहीं बोल सकते थे नजूम के इल्म हुमायूं को नजूम कहते बहुत आता था हत्ता उसकी मौत भी ऐसी वाकई हुई कि उसने कहा कि आज शाम को सूरज के डूबने के बाद जोहरा सितारा निकलेगा अब हम नहीं जानते इन अलूम को इसलिए कि हमारे यहां बच्चों को पढ़ाए ही नहीं जाते अब बच्चों को सिर्फ वो अलूम पढ़ाए जाते हैं जिसके जरिए से पैसा कमाया जा सके वगरना कायनात में जो मशरकी अलूम हैं इनका वजूद खत्म होता जा रहा है क्योंकि हम लोगों ने मेहनत छोड़ दी रिसर्च वर्क छोड़ दिया तहकीक छोड़ दी फर्ज कर लीजिए कि इस मुल्क में हेपेटाइटिस सी के पेशेंट्स हैं सिर्फ एक सरमायादार आदमी चाहिए जो कहता है कि मुझे इस पे तहकीक करनी है और महीने के 10 लाख रुपए मुझे देने हैं चार आदमी को बिठाता है और सारी मशीनरी मुहैया करता है और कहता है बच्चों इस पे काम करो और रिसर्च करो कि हिंदुस्तान पाकिस्तान में जो जड़ी बूटियां होती हैं इनमें इस कैंसर के मर्ज का इलाज पाया जाता है तो कैसा पाया जाता है 10 साल में दे दे तो यकीनन उसकी दवाई निकाल देंगे इसलिए कि रिसर्च जब करेंगे तो वो इसको तहकीक को दरियाफ्त करेंगे कि फलां बूटी से फलां चीज का इलाज होता है फलां चीज से फलां के इलाज होता है ये वो चीज है जिसमें यूरोप आगे निकल गया और उनके यहां जो साइंटिस्ट होता है वो सारी जिंदगी बैठ के एक चीज बनाता रहता है और बना के जब मार्केट में लाता है तो करोड़ों अरबों रुपये उससे कमाते मिखाइल उसने मिखाइल कशन को अभी उसका एक खत आया है मौत के बाद और उसने चर्च के नाम लिखा है और जिंदगी भर तहकीक करके जहां और चीजें बनाई उनमें से एक क्लशन बोफ भी बनाई اور اب اس نے مرنے سے پہلے لکھا کہ میں سخت اذیت میں مبتلا ہوں اور سخت پریشان ہے میری روح کہ میں نے انسانوں کے ہاتھ میں یہ کیا دے دیا اور میں نے کیسی بندوق تیار کر دی کہ اس سے نکلی ہوئی گولی موت سے کم تو پھر ٹھہرتی نہیں ہے اور اس نے لکھا کیا میں جہنم سے بچ سکوں گا اور رشین جو ہیں کرسچین انہوں نے اسے کہا کہ ہم تمہاری اس ایجاد کو بڑی اچھی نظر سے دیکھتے ہیں بشرطے کہ اس کا صحیح استعمال کیا جائے اپنے ملک کے دفاع کے لیے کی جائے اپنی عزت کے دفاع کے لیے اس بندوق کا استعمال کیا جائے بہت اچھی چیز ہے اسے تمہیں گھبرانے کی ضرورت نہیں بہت ان کی درست ہے ہم بھی یہی کہیں گے لیکن اس میخائل اس کے حالات زندگی کے پڑھو روس نے ہمیشہ کے لیے سب چیزوں سے پارے کر دیا بچوں کی فری ایجوکیشن کر دی ہر مہینے لگی بندی رقم اسے پہنچ جاتی تھی کوئی پوچھنے والا نہیں ہے اس سے کہ پیسہ کہاں سے آیا کہاں کیا مکان کو کوئی کرایہ نہیں دینا گاڑی کو پٹرول نہیں دینا روس کیوں جائیں آپ اپنے ڈاکٹر عبدالقدیر خان کو دیکھ لیجئے کہ گورنمنٹ نے سارا خزانہ حوالے کر دیا کہ ایٹمی طاقت پاکستان کو بنانا ہے اب ڈاکٹر عبدالقدیر خان کو کیا سوچنے کی ضرورت تھی کہ میرے بچے کہاں پڑھیں گے اور کیا ہوگا اور مکان کا کرایہ کیا دوں گا اس لیے ریسرچر جب لگ جاتے ہیں تحقیق پہ جب لوگ لگ جاتے ہیں تو وہ کائنات میں ایسی ایسی چیزیں دریافت کرتے ہیں کہ ان سے پہلے یہ کام نہیں ہوئے ہوتے یہی کرتے تھے مغل بھی کہ جو ریسرچ ورک کرنے والے تھے انہیں الگ کر دیتے تھے کہتے تھے تمہیں اس سے کوئی غرض ہی نہیں ہے کہ حکومت میں بغاوت ہو رہی ہے نہیں ہو رہی مغل کیا کر رہے ہیں اور پھر یہ کیا کوئی کیا کچھ ہو رہا ہے کچھ نہیں تم چپ کر کے اپنا لکھو پڑھو ہر مہینے پیسے لیتے رہو تمہارے لیے یہ چیزیں ریسرچ کی امت کے کام ہیں تو ہمایوں نے مرنے سے پہلے جب وہ آیا ہے تو اس کو دوبارہ جو حکومت ملی مشکل سے 8-10 مہینے کی اور اس عالم میں اس نے جب یہ شہزادہ تھا اور جا رہا تھا یہاں تو شادی کر لی تھی اور وہ لڑکی سے پسند آ گئی کسی تقریب میں وہ سادات میں سے تھی تو کسی نے اس سے کہا کہ نہ کرو اس لیے کہ اس لڑکی کا باپ جو تھا اس ہمایوں کے دوسرے بھائی کا استاد تھا تو اساتذہ کا بڑا عزت ادب احترام تھا تو بھائی نے منع کیا اس سے کہا یہ میرے استاد کی بیٹی ہے جس پہ تمہاری نظر پڑ گئی ہے اور تم پاگل ہو گئے ہو کل تو میرے استاد کے ہو گئے مجھ سے تم سے کوئی شکایت پہنچی تو میں استادوں کو کیا منہ دکھاؤں گا جن سے علم حاصل کیا تعلیم لیکن ہمایوں اور کیا قصہ مختصر یہ کہ شادی ہوئی اور جب یہ بھاگ رہے تھے اور قسم و کرسی کے عالم میں تھے تو عمر کوٹ میں یہ اکبر بادشاہ پیدا ہو گیا اور یہ اس قابل بھی نہیں تھے کہ اپنے بچے کو ساتھ لے جا سکیں بچے کو چچا کے حوالے کیا یہاں پہ اس نے اس کی پرورش کی تو اکبر کا جو زائشہ تھا اسے دیکھ کر ہمایوں اچھل پڑتا تھا اور کہتا تھا کہ اس سے صاحب کرام جو تھے امیر تیمور گورگانی وہ اتنے خوش نصیب نہیں تھے جتنا یہ میرا بچہ خوش نصیب اور اکبر واقعی ایسا نکلا کوئی تصور ہی نہیں ہو سکتا تھا کہ 12 سال کا بچہ ہندوستان کی حکومت سنبھال لے 13 سال کا بچہ سنبھال لے 17 سال کا ہوا اور 17 سال کی عمر میں اس نے وہ مار کے انجام دیے کہ بھاگ بیٹھ کے ہندوستان پہ کہ آدمی یہ ہے بچہ یہ ہے کہ بادشاہ تسلیم کر لیا اسے اور اس نے جو کام کیے ہیں جب وہ 17 سال کا تھا تو اس نے اس کے سارے مورخین لکھتے ہیں کوئی ایک آدمی محمد حسین آزاد کو آپ پڑھ لیں دربار فکری پڑھ لیں فیضی کی کتابیں جو اس کے معاصرین تھے وہ کہتے ہیں کہ ہوا اکبر کے ساتھ یہ کہ اکبر آیا محل میں جو بھی اس کی پھپھی وغیرہ سے بیٹھی تھی عورتیں ملنے کے لیے تو پیچھے سے ایک تیر آیا اور تیر اس کے شانے میں پیوست ہو گیا اور بھگدڑ مچ گئی اور اکبر نے ادھر ادھر دیکھا اور قبل اس کے اس کا تیر نکالتے سیکیورٹی اتنی مضبوط تھی کہ اس لڑکے کو جس کو اس نے تیر چلایا تھا اسے اکبر کے سامنے لا کے رکھ دیا گیا کہ جی اوپر سے اس نے تیر چلایا پلان منزل تھے تو اس کے بعد اکبر کا تیر نکالا گیا اس سے پہلے پہلے وہ آدمی مل گیا اکبر نے اسے دیکھا اور وہ گھبرایا نہیں اس تیر سے اور اس نے اپنے جو بالکل اس کے قریبی لوگ تھے ان کو بلایا اور کہنے لگا یہ تیر کس طرف سے آیا उन्होंने कहा जी इससे तहकीक करनी है, ये अकल की बात है उसकी। कहने का तहकीक ना करो, तहकीक करोगे तो ऐन मुमकिन है कि ये मेरे तुम दोस्तों में से किसी का नाम ले ले और मेरे दिल में तुम मेरे जाननिसार हो, तुम्हारे खिलाफ कोई बात वैसे है, दुश्मन ने इसे भेजा हो और सिखाया हो कि मर जाना लेकिन अकबर के दोस्तों का नाम ले लेना, तो मेरे दिल में तुम्हारे खिलाफ शुबा हो जाएगा, मैं तुमसे महरूम हो जाऊंगा। और अल्लाह को मुझे पता है तुमने से किसी का काम नहीं, तो इसकी बजाय इस तस्ती कर तहकीक के लाश बाहर लटका दो ताकि लोग देखें और इबरत सीखें कि हमला करने का क्या मतलब होगा, लाश यही हमें लटका दी गई बात। इसको जो तीर लगा तो ये वाकया पेश आया दिल्ली में। कुछ दिनों के बाद ये आगरा चला गया, आगरा इसे बहुत अच्छा लगता था इसलिए कि बाबर बादशाह आगरे में ही आए थे तो दादा के जो वतन बड़ा अच्छा लगता था। वहां एक पीले रंग का कुत्ता था और अकबर को बड़ा शौक था ये शेर पालने का, चीते पालने का, कुत्ते पालने का। सफेद रंग का चीता इसे कहीं मिल गया, उसकी नस्ल इसने बढ़ा ली, बड़ा बड़ी इसे तमन्ना थी कि किसी तरह 100 चीते मेरे पास रहे। उसके बेटे जहांगीर ने लिखा है कि अल्लाह की हिकमत कुदरत कुछ ऐसी थी कि जब 99 होते थे 4-5 मर जाते थे, जब 99 होते थे 4-5 मर जाते थे। 100 की हसरत रही अकबर को कि 100 चीते होने चाहिए, आकर मैंने 100 वालिद की ख्वाहिश के मुताबिक पूरे किए। आगरे पहुंचा, कोई खबर से निकलने ही नहीं थी कि अंदर महल के क्या हुआ है, ताकि लोगों को हिम्मत ना हो जुबरत ना हो, लाश देख के जो भी कुछ हुआ सो हुआ, मुल्क में खबर नहीं फैली। ये जमाना थोड़ा ही था मीडिया का कि एकदम से पता चलता। जब आगरे पहुंचा तो पीले रंग का एक कुत्ता उसे बड़ा पसंद था, तो नौकरों ने उस कुत्ते को पेश किया अकबर को, कहा कि कुत्ता जो है वो खाता पीता कुछ नहीं और बड़ा कमजोर हो गया। अकबर ने देखा उसे तो हैरान रह गया, कहता इतना इसका वजन कम हो गया। तो वो अकबर के पांव में लिपट गया और बार बार अपनी जुबान अकबर के पांव पर फेरता था। अकबर ने फिर मंगवाया खाना वाना उसे खिलाया, तो अकबर ने कहा, उन्होंने बड़े खुश हुए नौकर, उन्होंने कहा कि पहली मरतबा इतने दिन के बाद उसने खाना खाया। अकबर ने हिसाब किया और कहने लगा कि किस दिन से इसने खाना छोड़ा है, उन्होंने कहा फलां दिन दोपहर से। तो अकबर ने कहा देखो इसको मेरे साथ इतनी मोहब्बत है कि जिस वक्त मुझे तीर लगा है उस दिन का दोपहर का खाना मैंने नहीं खाया, और उस वक्त से लेके अब तक ये कुत्ता उस गम में है और अब ये खाना खाएगा, क्योंकि इसे इत्तला हो गई थी कि इसका मालिक इतनी से मुझसे और मुझे इससे मोहब्बत है, उसकी वजह से आफत एक आ गई, कुत्ता ठीक हो गया। अकबर जितने दिन रहा रोज खाना खाता रहा, फिर ठीक ही रहा वो। लेकिन एक हिस्स है कि दिल्ली में एक वाकया हो रहा है और आगरा बगैर किसी के कुछ कहे वहां असर पहुंच रहा है, वो भी इंसान का असर कुत्ते को, कुत्ते का असर इंसान पर पड़ रहा है। ये चीजें इस कायनात में होती हैं, इसलिए इस कायनात का तूलो अर्ज इसमें क्या क्या चीजें हैं अल्लाह के अलावा कोई नहीं जानता। और इसी में वो सारी अहादीस हैं जो हजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इस दुनिया में वो कुछ होता है कि खुदा की कसम अगर तुम देख लो तो अपने मुर्दों को दफन करना छोड़ दो, और तुम अगर देख लो जो मैं देखता हूं तो तुम जंगलों को भाग जाओ और अपने घरों में अपने बिस्तरों पे सोना छोड़ दो। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बैठे हुए थे और शदीद धमाके की आवाज आई, लोगों के कान खुल गए थे, नबूवत थी उसकी बरकत थी, अब ये होता होगा लेकिन हमें नहीं पता चलता। आपने पिछले दिनों की अगर रिपोर्ट देखी हो कि इस साल दुनिया में शदीद सर्दी पड़ रही है, तो साइंसदान कहते हैं उसकी वजह यह है कि सूरज की सतह साकिन हो गई है और सूरज में धमाके खत्म हो गए। वो कहते हैं इसकी सतह फ्लैट हो गई है और कितने 100 साल के बाद, 16वीं सदी के बाद, अब 20वीं सदी में 400 साल बाद की वाकया पेश आया है, और इतनी शदीद सर्दी जो पड़ रही है उसकी वजह यह है कि सूरज में हंगामे खत्म हो गए हैं, अब वो शुरू होंगे तो जमीन पे। ये चीजें अब 16वीं सदी में किसको पता थी ये चीजें, लेकिन उस वक्त जो कुछ भी था निजाम उसने बताया था कि इन्होंने फिर दरियाफ्त किया, कुछ भी किया, लेकिन अमेरिकन अब ये रिपोर्ट दे रहे हैं। हजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया शदीद धमाका हुआ तो आपने फरमाया जहन्नम में एक पत्थर गिरा है जो आज से 70 साल पहले फेंका गया था ऊपर से, और आज वो जहन्नम की तह को लगाया, तो ये वो धमाका है जो तुम सुन रहे हो। कान खुले थे लोगों को अब भी होते होंगे दिमाग के लेकिन गुनाहों ने हमारे कान बंद कर दिए गुनाहों की वजह से हमारी नजर उन चीजों को नहीं देख सकती गुनाहों की वजह से हम उस कायनात की चीजें महसूस ही नहीं कर सकते हमें पता ही नहीं कायनात में क्या हो रहा है ये ऐसी है जैसे साइंस के बगैर दूरबीनों के बगैर अंग्रेज भी गोरे भी देख सकता साइंटिस्ट भी देख सकता जब तक दूरबीन ना हो हम भी नहीं सुन सकते जब तक के हमारे हवास खुले हुए ना हो गुनाहों से पाक ना हो तो गुनाहों ने इतना पर्दा डाल दिया है कि हमें कुछ गैब के हकायक की खबर नहीं क्या सब रहमतुल्लाह फरमाते हैं कि जो पांच अरुण जिनका मैंने जिक्र किया है कि सारी की सारी उम्मतों के लिए जो जरूरी थे तो अल्लाह ताला ने असल में देखा कि वो इंसानी और उसकी इस्तेदाद जिसके इंसान बारिश होते रहे हैं अल्लाह ने एक चीज तो ये देखी कि नौ इंसानी को अल्लाह ने पैदा किया पहला जुमला उन्होंने ये फरमाया नौ इंसानी को पैदा किया बड़े मराहिल गुजरे अल्लाह था और कुछ नहीं हम इस बात को नहीं सोच सकते इसलिए कि हम हर चीज को जमाने और मकान में महदूद करके देखते हैं टाइम एंड स्पेस के हवाले के अलावा हम कुछ देख नहीं सकते मसलन कोई आदमी है कहाँ है हम सोचिए जमीन पे है आसमान पे है छत पे है बिस्तर में है पाकिस्तान शाम में कहीं भी तो हमारा तस्वुर मुल्क और जमीन से बाहर निकलते ही नहीं कायनात से बाहर निकलते ही और अल्लाह अल्लाह है अल्लाह था और कुछ नहीं था कान अल्लाह वलम यकुम माहु शैअन हजरत सल्लल्लाहु अलैहि वसल्लम ने पूछा गया कि अल्लाह के रसूल इस कायनात की तखलीक कैसे हुई आपने फरमाया अल्लाह था और अल्लाह के अलावा कोई चीज नहीं अल्लाह ने चाहा कि वो पहचाना जाए और अल्लाह ने असल में ये इरादा किया के इंतखाब करे एक बस्ती बसाने का और अल्लाह ने इरादा किया कि अपनी कुदरत का इजहार करे कि एक बिल्कुल पाकीजा मुल्क बसाएगा जिसका नाम जन्नत है उसमें किस किसको रखेगा उससे कहा इंसानों को पैदा करते हैं और जो इन इंसानों में उस मयार पर पूरा उतरेगा हम उसको वहां ले जाएंगे इसकी इंसान इन चक्रों में है ना कि इत्मीनान मिल जाए और सुकून मिल जाए और मुसीबतों और परेशानियों से निजात यार अल्लाह ने इरादा ही नहीं किया यहाँ पर इतने इत्मीनान और सुकून देने का उसने तो इरादा ये फरमाया है कि मेरे बंदे जो मेरी मर्जी के मुताबिक जिंदगी बसर करेंगे हम उन्हें एक ऐसी कायनात में ले चलेंगे जहां पर हर एक उसकी छोटी छोटी खुदाई देखेंगे खुदाई यही है कि जो चाहेगा सो होगा हदीस में भी आया कुरान में अल्लाह ने वलहुमा यशा और अहले जन्नत के लिए हर वो चीज हम देंगे जो वो चाहेंगे तो जो वो चाहेगा उसे मिलेगी तो और खुदाई फिर क्या है पर इतनी जबरदस्त बात है कि यहां पर खाता है पीता है जिस्म की बका के लिए कि मर जाऊंगा वहां का खाना और पीना बका के लिए है ही नहीं मौत तो आनी नहीं है वहां का खाना और पीना मजों के लिए या जो खा के मजा हासिल करता है वहां पर सारा खाना मजा ही मजा है यहां ताल्लुकात निकाह ये सब कुछ इसलिए होते हैं कि नस्ल कायम रहे वहां नस्ल का मसला ही नहीं है अगर कहेगा मेरी औलाद हो तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम अल्लाह से औलाद भी दे देगा और वो नहीं चाहेगा वहां की लज्जत वहां का हुस्न वहां का खाना पीना इस कायनात में कहां इसलिए अल्लाह ने इस कायनात को पैदा किया ताकि वो एक हाउसिंग स्कीम वहां प्लॉटिंग है इसीलिए हजरत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तुम में से एक आदमी को डेढ़ फुट फरमाया इतनी जगह मिल जाए कि कोड़े के बराबर जन्नत में तुम्हारा इतना सब प्लॉट मिल जाए तो तुम्हारी सारी कायनात से ज्यादा कीमत उसकी इसी वजह अल्लाह कहता है साबिकु इला मग़फिरति मिन रब्बिकुम भागो अल्लाह की माफी की तरफ जो अपने बंदों को माफ करता है और अल्लाह कहता है सारू जल्दी करो पहुंचो जन्नत तक और जल्दी करो पहुंचो उस हर तक जो मैंने बताया इसीलिए जन्नत में पहुंच के कहेंगे कलमदिल्लाजी हदाना लिहाजा माकुन्ना लिहाजा लौला अल्लाह اللہ کا احسان ہے جس نے ہمیں اس گھر میں پہنچا دیا اور اگر خدا کا احسان نہ ہوتا تو ہم کبھی بھی جنت میں نہ پہنچتے لقد جاءت رسل ربنا بالحق رسول جو آئے تھے علیہ الصلوۃ والسلام وہ صحیح خدا کا پیغام لے کے آئے وغیرہ وغیرہ اللہ نے پہلی مرتبہ اس کائنات کو پیدا کیا اور پیدا کرنے کے بعد اللہ ہی جانتا ہے کتنا عرصہ کتنے زمانے کتنے کروڑوں سال گزرے ہوں گے اور پھر انسان آئے اور انسان سے پہلے مخلوقات آئیں اللہ جانے کون کون سی مخلوقات تھی ہن ایک تھے پھر بن آئے پھر جن آئے انہوں نے ساری کائنات میں تباہیاں مچائیں لڑتے رہے پتہ نہیں کیا کیا کرتے رہے حتیٰ کہ آخر پہ انسان آیا اور انسانوں کی روحوں کو پیدا کیا اور روحوں پہ اللہ نے تجلی ڈالی ہے کسی کی ہمت جو دم مار سکے اس بات پہ حضور صلی اللہ علیہ وسلم نے اللہ نے روحوں پر تجلی ڈالی اور کہا یہ وہ روحیں ہیں جنہیں میں دنیا میں ایمان دوں گا ہدایت اور نیکی کی توفیق دوں گا اور میں انہیں جنت میں لے جاؤں گا اور کچھ روحوں کو اللہ نے چھوڑ دیا اور اللہ نے کہا یہ تاریکی میں رہیں گے نافرمان رہیں گے یہ کفر میں رہیں گے اور میں ان سے جہنم آباد کروں گا ولا ابالی مجھے کوئی پرواہ نہیں ہے کہ کتنے جنت میں میں نے بھیجے اور کتنے جہنم میں میں نے بھیجے اسی لیے ایک صحابی رضی اللہ عنہ حدیث کو سناتے تھے اور رو پڑتے تھے کہتے تھے میں نے ساری چیزیں تمہاری سن لی جو تم میری تعریف کرتے ہو اگر میں نہیں جانتا کہ میری روح پہ وہ تجلی ڈالی گئی تھی یا نہیں ڈالی گئی تھی موت اس کا فیصلہ کرتی حضور صلی اللہ علیہ وسلم ایک دن آئے اور دو کتابیں آپ کے دو ہاتھوں میں تھیں اور آپ نے فرمایا لوگو یہ دو کتابیں ہیں لوگ حیران رہ گئے کہ حضور صلی اللہ علیہ وسلم کا کتاب سے کیا کام یہ کیا معاملہ ہے تو آپ نے کہا یہ مجھے فرشتوں نے لا کے دی ہیں اور اس کتاب میں جنت والوں کے نام ہیں اور آخر پہ ٹوٹل فرشتوں نے لکھ دیا ہے کہ کتنے جنتی ہیں اور میرے اس ہاتھ پہ اٹھے ہاتھ میں جہنمیوں کے نام ہیں اور اللہ نے یہ بھیجے ہیں اور اللہ نے کہا لا ابالی ہمیں کوئی پرواہ نہیں ہے کون جنت میں گیا کون جہنم میں گیا اور اللہ نے کہا کہ بس یہ آخری فگر ہے جو ہم آپ کو بھیج رہے ہیں اس میں نہ ایک کی کمی ہے نہ ایک کا اضافہ حضور صلی اللہ علیہ وسلم نے دونوں کتابیں پھینک دی اور فرمایا یہ وہ چیز ہے جو تمہارے رب نے طے کر دی ہے اور فرشتے لے گئے ان کتابوں کو جو کچھ بھی ہوا لیکن وہ جو اللہ نے اصل میں چیزیں طے کی ہیں وہ ایسی ہیں کہ ہمیں اس کا مکلف نہیں بنایا کہ تم اس کی جستجو کرو مگر بھی کہ خدا نے کائنات کو جو پیدا کیا ہے تو بڑے اسرار و رموز اپنا اور اللہ نے انسان کو پیدا کرنے کے بعد یہ بھی دیکھا کہ اس میں کوئی استعداد رکھنی چاہیے جو اس کے ورثہ میں آگے چلتی رہے انسانوں میں استعداد رکھنی استعداد اس لگا ملکہ رکھ دیا سیکھنے کی قوت رکھ ایک آدمی نے لکڑی کا کام سیکھ لیا اب اس کی اولاد میں آگے چلنا شروع ہو گیا صرف ایک چیز رکھ دی استعداد استعداد کا مطلب ہے ability استعداد کا مطلب ہے کسی چیز کو سیکھنے کی قوت ایک آدمی نے لوہے کا کام سیکھا لوہے چل پڑا تیسرے آدمی نے پڑھنا سیکھا اس کی اولاد آگے تعلیم کے میدان میں چلی گئی جس میں استعداد ہر ایک میں اللہ نے رکھی ہے تھوڑی رکھی زیادہ رکھی ایک الگ بات ہے استعداد اللہ نے رکھ دی کہ انسانوں کے بچے آگے انسانوں کی طرح چلیں انسانوں کے بچوں میں یہ استعداد اللہ نے رکھ دی مچھلی میں تیرنے کی رکھ دی پرندے میں اڑنے کی رکھ دی ہر ایک میں کوئی نہ کوئی چیز اللہ نے رکھ دی کہ یہ وارث ہوں اور آگے یہ چیزیں چلیں اور اس کے بعد تیسری چیز یہ کہ نظر الی قوت الملکیہ اور اللہ نے پھر انسانوں میں قوت ملکیت کو دیکھا کہ انسانوں میں فرشتوں جیسی چیز رکھی انسان اور فرشتے اور جانور یہ تین ہو گئے انسان اگر فرشتوں جیسی خصلتیں اختیار کرے تو وہ پاک ہو گیا اور جانور پناہ اختیار کرے تو ناپاک ہو گیا اور جب پاک ہوا انسان فرشتے بھی پاک تھے تو یہ دونوں برابر ہو گئے نا اب انسان کی ترقی اس میں رکھی کہ تم جتنے بھی پاک ہو جاؤ جتنے بھی نیکیاں کر لو جتنے بھی تم اچھے ہو جاؤ تمہاری ترقی جو اصل ہے وہ جانوروں کی مخالفت میں ہے جو ناپاک ہے فرشتوں کے موافق ہونا الگ بات ہے اور جانوروں کا مخالف ہونا الگ بات ہے کہا جانوروں کی مخالفت کرنی ہے اس لیے جو آدمی گناہ نہیں کرتا وہ زیادہ خدا کا قرب پاتا ہے بنسبت اس کے جو آدمی نیکی کرتا ہے فرق ہو گیا ایک آدمی نیکی کے بہت سے کام کرتا ہے کتنی نیکیاں کر لے گا فرشتہ بن جائے گا پھر آگے اور جو جانوروں کی مخالفت کرے گا حیوانیت نہیں آنے دے گا اپنے اندر تو اب اس انسان نے جو حیوانات سے زیادہ قریب ہے حیوانات سے زیادہ اس کا تعلق ہے کھانا ہے پینا ہے حیوانوں کی طرح سردی ہے ہزار چیزیں انسانوں اور حیوانات میں ترقی کا راز یہ رکھا کہ تم اپنے آپ کو جانوروں سے بلند کرو جانور بنانا ہے اس لیے انبیاء علیہ الصلوۃ والسلام اصل میں بھیجے گئے تاکہ وہ انسانوں کو گناہوں سے بچنے کی تلقین کریں اور گناہوں میں سے بھی وہ گناہ جو جذبے سے ہوتے ہیں کسی بھی غلط جذبے کا تسلط ہو گیا کوئی غلط جذبہ انسان کو گناہ کر کے کروا دیا اس سے کم اور ان گناہوں سے زیادہ جو انسان کی عادت بن جاتے ہیں ایک آدمی کا غلبہ ہوا دکھ کا غم اس نے شراب پی لی نشہ اٹھا توبہ کر اس نے کہہ رہا اس مرتبہ معاف کر آئندہ قریب نہیں جانا گناہ ہے ہوا ختم ہی بات یہ ترقی جو توبہ سے ہوئی اس جانوروں کی مخالفت کرنے سے یہ کم ہے اصل ترقی ان گناہوں سے اجتناب میں ہے جو گناہ جانور کرتے ہیں اور جانوروں کے اصل گناہ جو ہیں وہ درندگی شیر ہے چیتا ہے اس میں اصل گناہ کی بات درندگی ہے اسی لیے حضور صلی اللہ علیہ وسلم نے یہ کہیں نہیں فرمایا کہ جانوروں میں قیامت پیدا کیا جائے گا اسے کہا جائے گا کہ اس کے ساتھ کیا فرمایا بکریاں پیدا کی جائیں گی اس کو کہا جائے گا اچھا تمہارا سینگ نہیں تھا نا اور اس کا سینگ تھا اس کو تمہیں مارا تھا آج تمہیں سینگ دیتے ہیں تاکہ سینگ والی بکری کو مارو اور پھر دونوں برابر کر دیے جائیں گے تو وجہ بنیادی طور پر کیا ہے وہ ظلم ایک آدمی شراب پیتا ہے ظالم نہیں ہے اور ایک آدمی شراب چھوڑ تو ہر سال ہر جگہ عمرے پہ جاتا ہے وہ ظالم ہے لوگوں کی زمین پہ ناجائز قبضے کرتا ہے نظام کو بگاڑتا ہے اربوں روپے کا فراڈ کر دیتا ہے حکومت کے ساتھ پہلے تو لاکھوں کروڑوں کا کہتے تھے اب اربوں کا کہتے ہیں اتنا فراڈ کرتا ہے یہ سب چیزیں یہ خدا کی نظر میں اس کی زیادہ شقی اور مجرم اور بدبخت ہے کہ اس نے انسانوں کے حقوق پہ ڈالا ہے ڈاکہ اور اس کو کوئی شرمندگی نہیں ہونی اس کو کبھی اس گناہ سے توبہ نہیں کرنی اس کی عادت بری ہوگی یہ جذبات کا غلبہ نہیں ہے بلکہ یہ عادت پڑ گئی ہے ظلم کی جب بھی عہدہ آئے گا ہمیشہ ظلم کرے جھوٹ کی عادت پڑ جائے چھوٹی چھوٹی باتوں میں جھوٹ بول دے گا یہ جو گناہ ہے جھوٹ کا یہ اسے ڈبو دے گا اس میں مخالفت کرے گا جب جھوٹ کی دھوکے کی مخالفت کرے گا لومڑی دھوکہ دیتی ہے لومڑیاں جیسے اسے پاس میں آئیں گی ان چیزوں کی جب مخالفت کرتا ہے تو پھر وہ ہزاروں میل کی رفتار سے اٹھتا ہے یہ قیامت سے پتہ چلے گا کہ ان حرکتوں سے اپنے آپ کو جو بات رکھا اس لیے اللہ کہتا ہے کہ الذین ینفقون فی السرائی والضراء اور میرے بندے تو وہ ہیں جو خرچ کرتے ہیں میری راہ میں جب میں انہیں دولت دیتا ہوں اور جب تنگ دست ہوتے ہیں پھر بھی خرچ کر دیتے ہیں اس کی ایک تنگ دستی میں جب خرچ کرتا ہے تو ذہن میں یہ آتا ہے کہ کیا کروں میرے پاس پیسے کم ہو جائیں گے اس وقت دل میں اللہ پر اعتماد اور بھروسہ کرنا کہ مالک کہیں نہ کہیں سے دے دے گا کچھ نہ کچھ ہو جائے گا اور اس کے ساتھ ساتھ جس میں صبر کی کیفیت پیدا ہوتی ہے صبر کرتا ہے فقر پہ فاقہ پہ یہ چیز اسے اللہ کے قریب کرتی پر قابو نہیں رہے اور میرے بندے تو ہیں جو غصے کو قابو میں رکھتے ہیں پتا ہوتا ہے غصہ آیا جو تھپڑ لگا دوں تو کون مجھ سے پوچھ سکتا ہے इसीलिए फुकहा कहते हैं कि अपनी औलाद का कसूर हो और उस कसूर के बावजूद औलाद को गाली देना ये कबीरा गुनाह है। ये दीन का इल्म नहीं ना हमारे मुआशरे में। इसलिए जो शौहर बनता है, बाप बनता है, बीवी आए, बेटे आए, बच्चे आए, गालियां, मार धाड़, ये कोई छोटी चीजें नहीं है। ये कयामत में लग जाएगा पता जब पहुंचेगा कि अल्लाह की आंख कितनी नमाजें और हज में बर्बाद हो गए अपने बच्चों को बगैर, यानी उनका कसूर है इसके बावजूद उन्हें सजा कोई और दी जा सकती थी, समझाया जा सकता था, नाराज हो सकता था, उसको खाने से उठाया जा सकता था, कुछ किया जा सकता था, उसको ऐसी गाली देना जिस गाली का असर उसके नस्ल पर पहुंचे, जिस गाली का असर उसकी मां तक पहुंचे, बहन तक पहुंचे, ये गाली बच्चे के कसूर के बावजूद कबीरा गुनाह नहीं दे सकती। बीवी को गाली नहीं दे सकता, बीवी ने कसूर किया है उससे बात करो, तलाक देनी है तलाक दो, नहीं देनी तो बस आके रखो। ये क्या तरीका है कि उसके माँ बाप को गालियां देना, उससे गालियां देना? आखिर उसकी इज्जत है, उसका अपने अपने उसके उसके अपने माँ बाप हैं, उसके दिल में एहतराम है, ये कोई कबीरा गुनाह नहीं बताता। ये बताते हैं कि शराब पियोगे तो जहन्नम में जाओगे और ऐसे करोगे तो ऐसे होगा, ऐसे करोगे तो ऐसे होगा। ये जो असल आदमी की तरक्की है वो इन चीजों में है कि इंसान अपने जज्बात को कंट्रोल वल आदमी लगाए, और वो मेरे बंदे हैं जो अपने गुस्से को काबू में रखते हैं, वल आफी नामनाथ, और मेरे बंदे तो वह हैं जो लोगों से दरगुजर करते हैं। कहीं ये नहीं कहा कि मेरे बंदे तो वो हैं जो इस, अल्लाह ने कहा मेरे बंदे वो हैं जो दरगुजर करते हैं बंदों से, मखलूक है, लोग हैं, पेश आएंगे तुम्हारे साथ, तंगी होगी, तकलीफ होगी। हजूर सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह के रसूल जी चाहता है कि वार में चला जाऊं, पहाड़ में चला जाऊं, अल्लाह की इबादत करूं, तो हजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया देखो लोगों में रहना और लोग जो दुख और तकालीफ देते हैं उसको बर्दाश्त करना, ये तुम्हें अल्लाह के ज्यादा करीब करेगा बनिस्बत उस इबादत के जो तुम तन्हाई में जाके करो। इसलिए अल्लाह ने फरमाया, अल्लाह ताला ने क्या किया, हजरत अब्दुल्लाह फरमाते हैं कि अल्लाह ने इसमें इस पैदाज रखी इंसान में, फिर पाकिजगी का जज्बा रखा कि फरिश्तों की तरह पाक हो जाए आगे चले। फिर अल्लाह ने उसके बाद क्या किया, बस तदबीर अल्लाह दूसरे गुरु में लड़ू मिल मशरूआ, अल्लाह ने इंसान में उस तदबीर को रखा जो इंसानों की इस्लाह करने वाली है। ये है शाह साहब रहमतुल्लाह की असल बात, जो इर्तिफाकात बार बार आगे पूरा चैप्टर आएगा। इर्तिफाक का मतलब है कि बेनिफिशरी स्कीम, कि बेनिफिशरी स्कीम खुदा ने इसमें रखी कि इंसान वो है जो अपने जैसे इंसानों की इस्लाह का सोचे कि इनकी इस्लाह कैसे होगी। हुकूमत दी अल्लाह ने, सबसे बड़ा फरीजा करार दिया कि जब तुम्हें हुकूमत मिल जाए तो इंसाफ का निजाम कायम करो। बस पहला फरीजा काफिर तक का कि अपने मुल्क में इंसाफ का निजाम कायम करो। अल्लाह ने कहा अनजलनल मीजान, हमने अंबिया अलैहिस्सलाम को नबुव्वत दी और उसके साथ हमने तराजू को नाजिल किया ताकि तराजू के जरिए तुम मुल्क में इंसाफ को कायम करो। इसीलिए अल्लाह कहता है वही मुकफ्फिफीन, बर्बाद हो गए जहन्नम में पहुंचे वो लोग जो माप तोल में कमी करते हैं। अल्लज़ीने ज़त्तालू, ये जब तोते हैं तो अपनी चीज जब लेनी हो तो एक एक राई के दाने के बराबर देखते हैं, किसी को नहीं छोड़ते। वैसा बदलू, और जब तोल के देना होता है इससे रून तो उसमें से लोगों का हिस्सा मार के अपनी तरफ ले लेते हैं। अल्लाह कहता है अला युज़न्नूला, इन्होंने कभी इस बात पर गौर नहीं किया कि एक दिन मेरे सामने आएंगे। ऐसी बड़ी चीज है। अब्दुल्लाह इब्न उमर रज़ी अल्लाह अन्हु इसे पढ़ते थे, रो रो देते थे हमेशा, और एक मरतबा जमीन पे बैठ के रोने लगे और किसी ने कहा हज़रत क्या हुआ, कहने लगे तुम सोचते नहीं अल्लाह ने कहा यकूम नास लिरब्बिल आलमीन, अल्लाह ने कहा है सारे इंसानों को मेरे सामने खड़ा कर दिया जाएगा हिसाब के लिए, इसलिए रोता हूं कि मेरा उससे क्या हाल हो। इसीलिए खुदा को यह नापसंद है शदीद कि अपनी मरतबा तो राय का दाना भी दूसरे को देने का रवादार नहीं, और जब चीज बेचनी है उसमें डंडी मार जाता है। इन्हें कोई खबर नहीं है कि मेरे सामने खड़े किए जाएंगे, मेरे सामने पेश किए जाएंगे। अगर उसने पता चल जाए कि आज डीसी ने आना है और चेक करना है, एसी ने आना है, तो उस दिन जो सौदा लेने जाएगा 100% पूरा तोड़ के देंगे, क्योंकि उसके सामने जवाब देना है ना। तो अल्लाह कहता है इतना एहसास नहीं है कि उन्होंने मेरे सामने जवाब देना है मरने के बाद। डीसी एसी क्या कर लेगा, जुर्माना कर देगा, फैक्ट्री को थोड़ी देर बंद कर देगा, कुछ कर लेगा। अल्लाह के यहां पहुंच के जो होगा तो उस मालिक के पास पहुंचेंगे जो चाहेगा तो सारी आकबत बर्बाद हो जाएगी। क्यों मैं यकून ना से रुकला जाने का लोगों को जरा परवाह नहीं है कि मेरे सामने उन्होंने खड़ा होना है। शरीफ बच्चा कभी जुर्म कर लेना और बाप को इत्तला हो जाए और बताओ कि शाम को वालिद के सामने खड़ा होना है, सारा दिन परेशानी में गुजरता है कि किसी तरह मां बीच में आए और मेरी कोई सिफारिश कर दे, किसी तरह बचत हो जाए, वालिद के सामने आज जूते पड़ने पड़े, यही होता है। अल्लाह ने कहा लोगों को जरा परवाह नहीं है, तूने मेरे सामने आना। इसकी अल्लाह को अपने वो बंदे पसंद है जो बंदे उसकी मखलूक के लिए फलाह महबूब के काम करते हैं। चले जाते हैं दुनिया से, किसने रहना है, लेकिन ऐसे ऐसे काम करके जाते हैं कि अल्लाह की मखलूक उससे सदियों नफा उठाए। अल्लाह इतना गयूर है कि काफिर की नेकी को भी रद्द नहीं करता। काफिर भी तो नेकियां करते हैं। हकीम इब्ने हिजाम रज़ी अल्लाह अन्हु आए और उन्होंने हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम से कहा कि अल्लाह के रसूल, मैंने ज़माने जाहिलियत में बहुत नेकियां की, शायद हर साल वो जो भी हज पे आते थे काफिर 1000 ऊंट देते थे लोगों को। मतलब जैसे आजकल कोई 1000 गाड़ियां गरीब में किसी गरीबों में तकसीम कर दे और 1000 आदमियों को खाना भी खिलाते थे हज पे, कि करते थे सारे काम। उनका अल्लाह के रसूल, मैंने कुफर के जमाने में सब कुछ किया। 1000 जोड़े कपड़ों के देते थे लोगों को पहनने के लिए, तो उस नेकी का मुझे कुछ नफा होगा। हजूर सल्लल्लाहु अलैहि वसल्लम का अलामा सही, जो तुमने इस्लाम कबूल किया है ना और हमेशा हमेशा के लिए जहन्नम से जो निजात मिली है, ये उन नेकियों के सदके में तो अल्लाह ने तुम्हें इस्लाम की तौफीक दी। इसकी कितने ही गुनाहगार क्यों ना हो, जो इंसानों के काम आता है, अपने कुंबे कुरैश और कबीले के काम आता है, अल्लाह उससे महरूम नहीं करता। इसी वजह से फुकहा ने लिखा बताओ आलमगीरी में कि कोई माल आदमी के पास ऐसा आ जाए जिससे जान छुड़ानी, सूद आ गया बैंक में, कोई ऐसा माल आ गया, तो कहते हैं सबसे पहले ये देखे अपने रिश्तेदारों में कोई गरीब है तो उससे दे दे। शौहर देखता है कि बीवी गुर्बत में बसर कर रही है, बीवी को दे, बीवी से घर में इस्तेमाल ना करे, अपने जाती पैसे रखे, भाई को दे दे, किसी को दे दे। वो कहते हैं इसलिए कि जान छुड़ानी है ना, तो कहीं और पैसे देने की बजाय अपने रिश्तेदारों को दे दो ताकि कुंबे में भलाई फैले, तुम्हारा कुंबा अच्छा रहे, मजबूत हो। वो कहते हैं ऐसा काम कर दे जिसमें अल्लाह की सारी मखलूक का ना पाओ, कुआं खुदवा दे, गली बनवा दे, पैसे से जान छुड़ानी है, छुट गई जान, लोगों का ना पाओ गया। अब ये जो इतने तो उसे सवाब नहीं मिलेगा, लेकिन जो शरीयत के मुताबिक उसने किया उससे तो उसे सवाब मिलेगा ना। अल्लाह कि शरीयत का हुक्म उसने माना। इसलिए जो लोग ये समझते हैं कि उस माल से जान छुड़ानी है तो अपने खानदान में किसी को नहीं देना, उन्हें फिका का ये मसला मालूम नहीं। आलमगीरी ने इस पर बहस की है रहमतुल्लाह जो उसके फुकहा थे। हजरत फरमाते हैं कि देखो फिर इंसानों की इस्लाह, तो अल्लाह ने इंसानों को पैदा किया ही, फिर अल्लाह ने कहा इस पैदाब रखो इंसान में कि आगे सिलसिला चलता रहे, सीखते रहे उनको। फिर अल्लाह ताला ने इसमें पाकीज़गी की सिफ़त को रखा और उसके बाद अल्लाह ने इनमें रखा कि नए इंसानी इस्लाह करने वाली है। ये चीजें जब इंसान में खुदा ने रखी और वो 5 रूह जो पीछे गुजर चुके उनको इंसानों में दे दिया, तो ये मुकर्रर और मुकय्यन होके मुतमस्सिल हो गए। मुतमस्सिल होने का मतलब ये है, बड़ा आसान है। जैसे किसी जमाने में ब्लड प्रेशर भी चेक किया जा सकता था। ये कहते थे खून का दबाव बढ़ गया, ये कहते थे लोग को बुखार बढ़ गया। जब थर्मामीटर इजाद हुआ तो इससे फिर बुखार की बात आई कि अच्छा बुखार इतने दर्जे का होता है, 100 डिग्री का होगा। तो ये जो बुखार एक होता था उसको परसानिफाई किया, मुतमस्सिल किया, उसकी कोई शक्ल सूरत बना दी, ये है मुतमस्सिल होना। शक्ल सामने आ गई कि 99 बुखार, 100, 102, ये बुखार। और बड़ी दिलचस्प बात यह है कि सुल्तान टीपू ने खत लिखा है एक के नाम कि फ्रांस में एक आला इजाद हुआ है जिससे बुखार की पैमाइश होती है, और फौरन मुझे लिख के भेजो कि पारे के जरिए ये कैसे पैमाइश करते हैं। सुल्तान टीपू जो थे बुनियादी तौर पे वो हकीम बड़ा जबरदस्त, बड़ी हिकमत उससे आती, दरख्तों को उगाना, उनके पत्तों पे बहस करना, जड़ी बूटियों पे बहस करना। सुल्तान टीपू ने ऐसे ऐसे जबरदस्त नुस्खे लिखे हैं। क्या हमारे यहाँ लेबॉरेटरीज नहीं रही? अगर वो हों लेबॉरेटरीज, उन नुस्खों को तलाश किया जाए कि इनसे दवाइयाँ कैसे बनती हैं और क्या क्या चीजें हैं, तो शायद तिब की दुनिया में बड़ा तगैयुर पैदा। अब भी जो इस उम्मत के करने के काम है जिनको कोई नहीं सुनता कोई नहीं समझता, उनमें से एक बड़ा काम यह है कि इन मशरकी तिब को जिंदा किया जाए, और जो अतिबा हैं उनके लिए लेबॉरेटरी रिसर्च वर्क यकीन सही मरूम कर रहे थे। उन्होंने इस काम को शुरू किया था, कई 400-500 कनाल जमीन उन्होंने ली, जड़ी बूटियां उगाना शुरू की। लेकिन सियासी मैदान में आपके उन विचारों के साथ जो कुछ हुआ सो हुआ, लेकिन अब तक ये काम नहीं हुआ। सुल्तान टीपू मरहूम के जो खतूत छपे हैं, गोरों ने छापे हैं, जो उस जमाने में उन्होंने फ्रांस की हुकूमत तक को लिखा है कि क्या क्या चीजें हैं, संदल के दरख्त कहते हैं, खुशबू जो है वो कैसे बनती है, क्या चीजें हैं। अब तक हुकूमत फ्रांस हुकूमत हिंदुस्तान से वहां के श्रृंगापटन के दरख्त और ये चीजें काट के ले जाते हैं। वो सुल्तान टीपू मरहूम का मुआहदा है जो अब तक चल रहा। हुकूमतों के ताल्लुक ऐसे होते हैं, कौमें ऐसे बनती। वो शहाबनामा किसने लिखा है? कुदरतुल्लाह शहाब। कुदरतुल्लाह शहाब मरहूम कहते थे कि हम सेक्रेटरी थे और यू खान साहब और नेहरू के मुजाकरात हो रहे थे, तो नेहरू ने मुजाकरात के दौरान एक ये सवाल भी उठाया कि पाकिस्तान हिंदुस्तान तो बन गए, हिंदुस्तान में जो इंडिया ऑफिस है उसका क्या करना है। तो अयूब खान ने कहा इस पर फिर बात करेंगे। तो वो फिर बाहर आए और मुझसे कहने लगे ये इंडिया ऑफिस क्या चीज है। मैंने कहा जी ये लाइब्रेरी है, इसका भी कोई तस्वीर कर दीजिए कि कितनी किताबें हमने लेनी है और कितनी किताबें हिंदुस्तान ने छोड़नी। उसे कहा लो ये भी कोई बात है, और अच्छे किताबें सारी हमने क्या करना। तो सारी किताबें हिंदुस्तान ले गया, इसलिए कि हमने ज्यादा पढ़ना लिखना थोड़ा ही था, हमने तो वो करना था कि जो आजकल हो रहा है। ये हालत है। और टीपू सुल्तान मरहूम उन्होंने सिर्फ ये शमशीर जनी नहीं की, अपने जमाने का बेहतरीन तबीब था। उसकी चीजें पढ़े तो हैरान होते हैं। थर्मामीटर फ्रांस में इजाद हुआ है, खत लिखा है मुझे फौरन मालूमात पहुंचाओ कि पारे के जरिए कैसे चेक किया जाता है। अब पारे ने क्या किया वो बता देता है कि कितना इजाद हुआ। ब्लड प्रेशर का आला इजाद हुआ, उससे बता दिया कि फिशार उद्दम, खून का दबाव कितना है, 80 है, 90 है, 50 है, कितना है, ये है मुतमस्सिल होना। शाह साहब रहमतुल्लाह फरमाते हैं जब ये सारे अलूम मुतमस्सिल हुए और ये सब चीजें गुना मौजूद हो गई, तो गैबुल गैब में इस तमस्सिल को अशायरा कलाम नस्ती से ताबीर करते हैं। और कलाम नस्ती जो है वो इल्म के अलावा, इरादे और कुदरत के अलावा अल्लाह की एक सिफत है। बड़ा मुश्किल है कलाम नफ्सी है क्या चीज, ये तो बात करेंगे आइंदा इंशाअल्लाह। सिर्फ इतनी बात ज़हन में रखनी चाहिए कि एक है कलाम जो हम बात करते हैं, एक है कलाम जिसको हम तहरीर करते हैं, एक है कलाम जो आंखों के जरिए किया जाता है। 7-8 किस्में हैं कलाम की। एक है कलाम जो दिल ही दिल में इंसान करता है, दिल में सोचता है कि इस्लाम जुड़ा जाऊंगा। ये जो दिल का कलाम है ये असल है, असल ये है। इसीलिए जो दिल का कलाम अल्लाह से होता है वो बड़ा जबरदस्त कुर्ब खुदा का दिलाता है। کیونکہ دل کا کلام جو اللہ سے ہوتا ہے اس میں کوئی ریاکاری نہیں ہوتی. گھر آیا بچوں نے بوٹ اتارنے شروع کیے, بچوں پر نگاہ پڑی, دل میں آتا ہے اللہ سلامت رکھے, اللہ تمہیں محفوظ رکھے, کچھ نہیں کہنا زبان سے. یہ جو دعا ہے اس کی, یہ دعا 100% خلوص اور اخلاص پر مبنی ہے, کوئی ریاکاری کی بات نہیں. اللہ تو جانتا ہے میں کون کس کے متعلق کیا کہہ رہا ہوں. یہ دل کا کلام جو ہے یہ کلام نفسی ہے. اسی لیے حضور صلی اللہ علیہ وسلم نے فرمایا تم میں سے کوئی آدمی جب محبت کی نگاہ سے اپنے ماں باپ کو دیکھتا ہے تو اللہ اس کے لیے ایک عمرے کا ثواب لکھ دیتا ہے. ایک صحابی رضی اللہ عنہ کا عجب ہوا کہ اللہ کے رسول بولو بما یتمرت فی کل یوم, اگر وہ 100 مرتبہ دن میں ماں باپ کو ایسے کیا فرمایا, اللہ اس اللہ کو کیا پڑی ہے کہ تمہیں ثواب نہ دے, اللہ کے یہاں کوئی تنگی ہے, کوئی بخل ہو رہی ہے, اللہ تمہیں اس سے بھی زیادہ ثواب دے دے گا. ہوتا کیا ہے جب دیکھتا ہے خوش ہوتا ہے تو دل کہتا ہے کہ ماں سلامت ہے, باپ سلامت ہے, بڑا احسان ہے. وہ دلی دل میں اقرار کر رہا ہوتا ہے نا, یہ جو دل کا اقرار ہے یہ ہے کلام نفسی. اس کلام نفسی کو اشاعرہ اس کو کلام نفسی کہتے ہیں. اللہ کے ہاں یہ کلام نفسی کیسا ہوتا ہے, پھر دنیا میں آتا ہے تو کیسا ہوتا ہے. موسیٰ علیہ السلام اور حضور صلی اللہ علیہ وسلم جب معراج میں گئے اور وہ جب کوہ طور پہ گئے یا اس کے علاوہ بھی پہلی مرتبہ جو انہیں نبوت ملی ہے, وہ جو آواز آئی تھی وہ کیا تھا, کلام نفسی کیا چیز ہوتا ہے, اور صوفیہ کرام اپنی اصطلاحات میں اس کلام نفسی کو کہتے وہ محسوس کرتے ہیں. یہ اس پہ ابن عربی رحمۃ اللہ علیہ سارے حضرات نے یہ آئندہ بات کریں گے کلام نفسی کیا چیز.